कुंदूज का कंट्रोल तालिबान से वापस लेने के लिए अफगान फोर्सेस की कार्रवाई। अल्ताफ हुसैन की पैरवी करने पर आसमा जहांगीर के खिलाफ मुजाहरा। कराची के थानों में बायोमेट्रिक सिस्टम और समंदरी हयात की बका के लिए फ्रांस जितना बड़ा महफूज इलाका। ये बीबीसी उर्दू सर्विस है, अहमद रजा से खबरें सुनिए। अफगानिस्तान की सिक्योरिटी फोर्सेज ने तालिबान से कुंदूज का कब्जा वापस हासिल करने के लिए कार्रवाई शुरू की है। इलाके में शदीद लड़ाई हो रही है, जहां कल ही तालिबान ने हमला करके शहर के बड़े हिस्से पर कब्जा कर लिया था। अफगान हुकाम कहते हैं कि सिक्योरिटी फोर्सेज के लिए काबुल और पड़ोसी सूबों से कुमक भेजी गई है। नेटो कहता है कि अमरीकी जंगी तैयारों ने कुंदूज के नवाही इलाकों में तालिबान के ठिकानों पर बमबारी की है। कुंदूज पुलिस के एक तर्जुमान सैयद सरवर हुसैनी ने कहा, वो कह रहे हैं कि सिक्योरिटी फोर्सेज ने पुलिस हेडक्वार्टर्स की इमारत का कंट्रोल वापस हासिल कर लिया है। हिरासती मरकज को भी क्लियर करवा लिया गया है। सिक्योरिटी फोर्सेज कई समतों से पेशकदमी कर रही हैं और इलाकों को तालिबान से खाली करा रही हैं। इंशाअल्लाह हम शहर को जल्द तालिबान से खाली कराने के लिए कोशिशें कर रहे हैं, कुंदूज की पुलिस के तर्जुमान के अल्फाज। लाहौर में बाज़ वकला ने लाहौर हाई कोर्ट में एमक्यूएम के कायद अल्ताफ हुसैन की पैरवी करने पर इंसानी हकूक की कारकुन और सीनियर कानूनदान आसमा जहांगीर के खिलाफ एहतजाज किया है। उनकी वकालत का लाइसेंस मुअत्तल करने का मुतालबा किया है। आसमा जहांगीर ने बीबीसी उर्दू सर्विस से बात करते हुए इस एहतजाज को मुस्तरद कर दिया।
अगर उनका ये ख्याल है कि हम कोई इफेक्टिव वकील खड़ा नहीं करेंगे और ये पैगाम देंगे पंजाब से कि हमारे यहाँ पे इतना तासुब है, माफ कीजिएगा, हम ये पैगाम के हक में नहीं है, आप वैसे जाएं, आप अल्ताफ हुसैन साहब को अगर कोई उन्होंने काम किया उसकी सजा दें, आप वो केस लड़ें जिसके अंदर मैं भी आपके साथ हूंगी कि मैं में जो वकीलों के साथ हुआ, मगर एक बोलने का तो हक उनका है।
सरगोधा की जेल में आज सुबह कत्ल के एक मुजरिम अंसर इकबाल को फांसी दे दी गई। वुरसा और इंसानी हकूक की तंजीम ने कहा था कि वारदात के वक्त मुजरिम की उम्र 15 बरस थी। उधर सुप्रीम कोर्ट ने कत्ल के मुकदमे में फौजी अदालत से सजाए मौत पाने वाले एक फौजी अहलकार की अपील मुस्तरद कर दी है और सजाए मौत को बरकरार रखा है। शहजाद मलिक।
दरख्वास्त गुजार मुजरिम सईद खान के वकील का कहना था कि उनके मुवक्किल के खिलाफ जो कोर्ट मार्शल की कार्रवाई की गई है वो आयन के आर्टिकल 10A पर पूरा नहीं उतरती, जिसके मुताबिक उनके मुवक्किल को फेयर ट्रायल का हक नहीं दिया गया, जिस पर बेंच के सरबराह ने रिमार्क देते हुए कहा कि ये कहना मुनासिब ना होगा कि मुलजिम को समाअत के दौरान सफाई का मौका नहीं दिया गया। अदालत का कहना था कि कोर्ट मार्शल की कार्रवाई के दौरान ऐसे नाकाबिले तर्दीद शवाहिद पेश किए गए थे जिससे ये मालूम होता था कि मुजरिम ने ड्यूटी के दौरान फायरिंग करके अपने 5 साथियों को कत्ल कर दिया था।
ये खबरें आप बीबीसी उर्दू सर्विस से सुन रहे हैं। कराची के पुलिस थानों में बायोमेट्रिक सिस्टम मुतारिफ करवाया गया है, जिसे जेलों और कौमी रजिस्ट्रेशन के इदारे नादरा से मुंसलिक किया गया है। कराची से रियाज सोहेल।
कराची में आज क्रिमिनल मैनेजमेंट सिस्टम का बाज़ाब्ता इफ्तिताह किया गया। इस मंसूबे के खालिक DIG एडमिन सुल्तान ख्वाजा ने तकरीब को बताया कि इस निज़ाम के तहत जो भी मुलजिम थाने में आएगा उसके फिंगरप्रिंट्स लिए जाएंगे और शनाख्ती कार्ड की तस्दीक कराई जाएगी। ये फिंगरप्रिंट गुज़िश्ता क्रिमिनल रिकॉर्ड, जेल रिकॉर्ड और नादरा के रिकॉर्ड से मैच किए जाएंगे। DIG सुल्तान ख्वाजा का कहना था कि मौजूदा निजी सिक्योरिटी के एहलकारों का भी पुलिस अब रिकॉर्ड रखेगी, उनकी बायोमेट्रिक रजिस्ट्रेशन की जाएगी और जिस तरह सर्विस रिकॉर्ड बनाया जाता है इसी तरह इन गार्ड्स के प्रोफाइल बनाए जाएंगे।
नेपाल में केबल टेलीविजन ऑपरेटरों ने कहा है कि उन्होंने मुल्क की अंदरूनी सियासत में भारत की छेड़छाड़ दखलंदाजी के खिलाफ एहतजाजन 40 से ज्यादा इंडियन TV चैनल्स बंद कर दिए हैं। जहीरुद्दीन बाबर।
नेपाल केबल टेलीविजन एसोसिएशन ने कहा है कि भारतीय हुकूमत ने नेपाल आने वाली चीज़ों की तरसील गैर ऐलानिया तौर पर रोक दी है। भारत नेपाल पर इस बात पर तनकीद करता रहा है कि उसने दोनों मुल्कों की मुश्तरका सरहद के करीब रहने वाली नस्ली अकलियतों की मुखालफत के बावजूद तेजी से नया आइन नाफिज कर दिया है।
न्यूजीलैंड ने जनूबी बहरुल काहिल में फ्रांस के रकबे के बराबर एक बड़े बहरी इलाके को समंदरी हयात के लिए महफूज इलाका करार देने के मंसूबे का ऐलान किया है। सना गुलजार।
समंदरी हयात के लिए बनाए जाने वाली इस पनाहगाह को कर्मडिक ओशन सैंक्चुरी का नाम दिया गया है और इसमें कई जजीरे और समंदर तले मौजूद आतिशफिशां भी शामिल हैं। महफूज इलाका करार दिए जाने के बाद समंदर के इस हिस्से में मछली के शिकार और कानकुनी पर मुकम्मल पाबंदी होगी। न्यूजीलैंड के वजीर आजम ने कहा कि ये इलाका जोग्राफियाई और अर्जियाती एतबार से दुनिया के सबसे मुतनव्वो इलाकों में से एक है।
ये बीबीसी उर्दू सर्विस है।
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں۔
حکومت پر سیاسی دباؤ میں کمی آئے گی یا اضافہ ہوگا؟ ہارون رشید، بی بی سی اسلام آباد۔
قومی اسمبلی کا اجلاس کل پھر ہوگا۔ شہزاد ملک، بی بی سی اسلام آباد۔
سیکیورٹی انتظامات کو مزید سخت کر دیا گیا ہے۔ ریاض مسرور، بی بی سی سری نگر۔
باخبر رہنے کے لیے سیربین سنا کیجیے۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں، میں ہوں احمد رضا۔ روس اس بات پر غور کر رہا ہے کہ آیا اسے امریکہ اور اس کے اتحادیوں کے ساتھ مل کر شدت پسند گروپ دولت اسلامیہ کے خلاف فضائی حملوں میں حصہ لینا چاہیے یا نہیں۔ روسی صدر ولادیمیر پوتن نے نیویارک میں امریکی صدر باراک اوباما کے ساتھ ملاقات کے بعد اس بارے میں بات کی ہے، مگر اس ملاقات کے بعد دونوں رہنماؤں کے بیانوں اور اقوام متحدہ کی جنرل اسمبلی سے عالمی رہنماؤں کی تقریروں سے صاف ظاہر ہوتا ہے کہ دنیا اس معاملے پر منقسم ہے کہ شام میں جاری جنگ کو کیسے ختم کیا جائے۔ روس کہتا ہے کہ دولت اسلامیہ سے نمٹنے کے لیے شامی صدر بشار الاسد کے ساتھ مل کر کام نہ کرنا بہت بڑی غلطی ہوگی، جبکہ امریکہ اور فرانس کا اصرار ہے کہ صدر اسد اقتدار چھوڑ دیں۔ جواباً مسٹر پوتن نے کہا ہے کہ امریکہ اور فرانس کسی دوسرے ملک کی قیادت کے انتخاب کے معاملے میں نہ پڑیں تو بہتر ہے۔ شدت پسند گروپ دولت اسلامیہ نے کہا ہے کہ اس نے کل بنگلہ دیش کے دارالحکومت ڈھاکہ میں اٹلی سے تعلق رکھنے والے ایک امدادی کارکن کو مار ڈالا ہے۔ امبر شمسی۔
نام نہاد دولت اسلامیہ نے سوشل میڈیا پر یہ دعویٰ کیا ہے۔ تنظیم کا کہنا ہے کہ اس کے جنگجو نے امدادی کارکن کا تعاقب کیا اور ڈھاکہ شہر کے سفارتی علاقے سے باہر نکلتے ہی 55 سالہ شخص کو ہلاک کر دیا۔ امریکہ اور برطانیہ نے اپنے شہریوں سے کہا ہے کہ وہ محتاط رہیں، کیونکہ ان کے پاس قابل اعتبار معلومات ہے کہ مغربی مفادات کو نشانہ بنایا جا سکتا ہے۔ بنگلہ دیشی حکومت نے شدت پسند اسلامی گروہوں پر پابندی لگا رکھی ہے، مگر کئی شدت پسند گروہ اب بھی سرگرم ہیں۔
اور پناہ گزینوں کے متعلق اقوام متحدہ کے ادارے نے کہا ہے کہ اس سال یورپ آنے والے تارکین وطن اور پناہ گزینوں کی تعداد 5 لاکھ سے تجاوز کر گئی ہے، جو کہ 2014 کی تعداد سے دگنی ہے۔ اور اب کھیلوں کی خبریں سبا ناز سے۔
پاکستان اور زمبابوے کی کرکٹ ٹیمز کے درمیان دوسرا ٹی ٹوینٹی ہرارے میں کھیلا جا رہا ہے۔ پاکستان نے ٹاس جیت کر پہلے بیٹنگ کرتے ہوئے مقررہ 20 اوورز میں 6 وکٹوں کے نقصان پر 136 رنز بنائے اور میزبان ٹیم کو جیت کے لیے 137 رنز کا ہدف دیا ہے۔ عمر اکمل نے 38 رنز بنائے اور آؤٹ نہیں ہوئے، جبکہ محمد حفیظ 17، شعیب مقصود 26، محمد رضوان 16 اور شاہد آفریدی 2 رنز بنا کر آؤٹ ہوئے۔ ادھر پاکستان اور بنگلہ دیش کی خواتین کرکٹ ٹیمز کے درمیان دو ٹی ٹوینٹی میچز پر مشتمل سیریز کا پہلا میچ کل کراچی میں کھیلا جائے گا۔ چین میں جاری ووہان اوپن ٹینس ٹورنامنٹ میں خواتین کے سنگلز مقابلوں کے دوسرے راؤنڈ میں برطانیہ کی یوہانا کونٹا نے بیلاروس کی وکٹوریا ازارانکا کو شکست دے کر تیسرے راؤنڈ کے لیے کوالیفائی کر لیا ہے، جبکہ ڈنمارک کی کیرولائن ووزنیاکی کو سلوواکیا کی اینا کیرولینا کے ہاتھوں شکست کا سامنا کرنا پڑا۔ دوسرے راؤنڈ میں اسپین کی کارلا سوارز نوارو، سربیا کی اینا اینوانوویچ، یوکرین کی ایلینا سویٹولینا اور جرمنی کی اینجلیک کربر نے اپنے اپنے میچز جیت لیے ہیں۔
ان فٹبال یو لوز یو کینٹ وین آل دی ٹائم، بٹ ٹو بی اے وینر یو مسٹ ہیو اسٹرانگ مینٹلٹی۔
یہ فٹ بال کلب چیلسی کے مینیجر ہوزے مورینیو ہیں، جنہوں نے کلب کے کچھ کھلاڑیوں کی خراب کارکردگی اور غیر مستحکم رویے پر سوال اٹھایا ہے۔ چیلسی نے پچھلے سال پریمیئر لیگ کا ٹائٹل جیتا تھا، لیکن اس سیزن میں لیگ کے 7 میں سے 5 میچز میں شکست کے بعد پوائنٹس ٹیبل پر 17ویں نمبر پر ہے۔ چیمپئن لیگ میں آج چیلسی کا مقابلہ فٹ بال کلب پورٹو سے ہے۔ چیلسی کے اسٹرائکر ڈیاگو کوسٹا کو ضابطۂ اخلاق کی خلاف ورزی پر 3 میچز پر پابندی کا سامنا ہے، کیونکہ یورپین گیمز پر ڈومیسٹک میچز میں لگائی گئی پابندی کا اطلاق نہیں ہوتا، اس لیے ڈیاگو کوسٹا چیلسی اور پورٹو کے درمیان آج کے میچ کا حصہ ہیں۔ فٹ بال کی عالمی گورننگ باڈی فیفا کے سابق سیکرٹری جنرل جیروم واک پر فٹ بال سے منسلک تمام سرگرمیوں پر عمر بھر کے لیے پابندی عائد کر دی گئی ہے۔ ایگزیکٹو کمیٹی کے مطابق وارنر کئی اہم عہدوں پر فائز رہنے کے دوران بدعنوانی کے مرتکب پائے گئے ہیں۔
آئیے آخر میں موسم کا حال بھی جان لیں۔ محکمہ موسمیات کے ڈاکٹر محمد حنیف کی زبانی۔
پاکستان کے بیشتر میدانی علاقوں میں مطلع صاف ہے۔ کل پنجاب، کے پی کے، سندھ، بلوچستان کے بیشتر علاقوں میں مطلع صاف، موسم خشک ہوگا اگلے 2 سے 3 دنوں کے دوران۔ کراچی میں صبح سندھ کے میدانی علاقوں میں گرمی کی شدت میں اضافہ ہونے کا امکان ہے، جبکہ جنوبی پنجاب میں کپاس کی کاشت کے علاقوں میں اس ہفتے بارش ہونے کا کوئی امکان نہیں، اور گلگت بلتستان سمیت شمالی علاقہ جات میں کل کچھ بادل ہوں گے۔ کشمیر کی بعض وادیوں میں کل بعد دوپہر ہلکی بارش ہونے کا امکان ہے۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے۔